أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين إن الله اشترى من المؤمنين أنفسهم وأموالهم بأن لهم الجنة يقاتلون في سبيل الله يقتل فيقتلون ويقتلون وعدا عليه حقا في التوراة والإنجيل والقرآن ومن أوفى بعهده من الله فاستبشروا ببيعكم الذي بايعتم به وذلك هو الفوز العظيم سورة توبة آية 11 یہ آیت کریمہ جس کی میں نے تلاوت کی ہے اس میں توبہ کا بھی مضمون ہے اور ہجرت کا بھی اور جہاد فی سبیل اللہ کا بھی ان تین پہلوؤں سے اس کا اطلاق آج دنیا کی ان تمام جماعتوں پہ خصوصیت سے ہو رہا ہے جو اللہ کی خاطر ہجرت اختیار کرنے کے بعد پھر اللہ ہی کی خاطر ایک دوسری ہجرت بھی کر رہی ہیں اور اس دور میں ہیں یہ وہ مضمون ہے جس کا تعلق بدنی ہجرت سے نہیں بلکہ روحانی ہجرت سے ہے اور اس سلسلے میں حضرت اقدس مسیح موعود علیہ الصلوۃ والسلام نے اس آیت کریمہ کو جسے میں نے آپ کے سامنے پیش کیا آیت توبہ بھی سمجھا ہے اور آیت ہجرت بھی اور اس کی ایک ایسی تشریح فرمائی ہے کہ اس کی کوئی نظیر کہیں آپ کو اسلامی لٹریچر میں نہیں ملے گی مگر یہ تمام تشریح قرآن اور حدیث پر مبنی ہے اس سے باہر نہیں بس آج جماعت جرمنی کے حالات کے پیش نظر میں نے حضرت مسیح موعود علیہ الصلاۃ والسلام کے اسی اقتباس کو چنا ہے جیسا کہ میں نے بیان کیا یہ نصیحت اس آیت کریمہ پر مبنی اور ان احادیث کے مضمون مضامین پر مبنی ہے جن کا تعلق ہجرت سے ہے آن حضرت صلی اللہ علیہ وآلہ وسلم نے ہجرت کا جو مضمون بیان فرمایا ہے اس پر میں تفصیلی روشنی پہلے ڈال چکا ہوں اور وہ حدیث جس کا ہجرت سے تعلق ہے اس کا خلاصہ یہ ہے ہر شخص جب ہجرت کرتا ہے تو اس کی ایک ہجرت بدنی ہوتی ہے اور ایک نیت اور روح کی ہجرت ہوتی ہے جو بدنی ہجرت ہے وہ خواہ کوئی بھی رخ اختیار کرے اللہ کے ہاں وہی ہجرت مقبول ہوتی ہے اور وہی ہجرت کا رخ معین ہوتا ہے جو نیت کا رخ ہو اور جس طرف نیت نے ہجرت کی ہو. اس تعلق میں آن حضرت صلی اللہ علیہ وآلہ وسلم نے اور بھی نصائیں فرمائیں. آپ آن حضرت صلی اللہ علیہ وآلہ وسلم فرماتے ہیں, اور یہ مسلم کتاب البر والصلہ سے حدیث لی گئی ہے, حضرت ابو ہریرہ روایت کرتے ہیں کہ آن حضرت صلی اللہ علیہ وآلہ وسلم نے فرمایا, اللہ تعالیٰ تمہارے جسموں کو نہیں دیکھتا اور نہ تمہاری صورتوں کو کہ خوبصورت ہو یا بد ہو, بلکہ وہ تمہارے دلوں کو دیکھتا ہے کہ ان میں کتنا خلوص اور حسن نیت ہے. بس ہر وہ عمل جو مومن سے صادر ہوتا ہے اس کا مرکزی نقطہ اس کا دل اور اس کی نیت ہے, اور اللہ تعالیٰ بدلوں اور جسمانی حسن یا بدزیبی سے قطع نظر دل کے اس حسن پر نظر ڈالتا ہے جس کا نیت سے تعلق ہے. حضرت مسیح موعود علیہ السلام نے اس مضمون پر جو نصیحت فرمائی ہے وہ میں اب آپ کے سامنے رکھنا چاہتا ہوں. میرے تمام خطبے کا مضمون اور اس افتتاحی خطاب کا مضمون جو جرمنی کے اس سالانہ اجتماع کے موقع پر میں دے رہا ہوں, اور یہاں خطبہ اور اجتماع دونوں اکٹھے ہو گئے ہیں, اسی اقتباس سے ہے جو مسیح موعود علیہ السلام کا اقتباس میں آپ کے سامنے رکھوں گا. میرے ذہن میں پہلے بھی اسی قسم کا مضمون تھا, لیکن جب تک حضرت مسیح موعود علیہ السلام کا یہ اقتباس سامنے نہ آیا اس کے تمام پہلو جسم ذہن پر روشن نہیں ہو سکے تھے. اب جب اس اقتباس کا جو میں آپ کے سامنے رکھوں گا گہری نظر سے مطالعہ کیا تو میں حیران و ششتر رہ گیا کہ ہجرت اور توبہ کے مضمون پر کبھی اسلامی لٹریچر میں اس سے زیادہ مفصل سیر حاصل اور گہری گفتگو نہیں فرمائی گئی یا قلم نہیں اٹھایا گیا جیسے حضرت مسیح موعود علیہ السلام نے یہ قلم اٹھایا ہے. وہ آیت جس کی میں نے تلاوت کی تھی اس کا بنیادی تعلق بیت سے ہے. اللہ تعالیٰ فرماتا ہے, ان اللہ اشترى من المؤمنین انفسهم واموالهم بان لهم الجنہ. اللہ تعالیٰ نے مومنوں سے ان کی جانیں بھی خرید لی ہیں, واموالهم اور ان کے اموال بھی خرید لیے ہیں, اور یہ سودا اس بات پر ہے کہ ان کو جنت عطا کی جائے گی. اب یہ جانوں اور اموال کا سودا کیا چیز ہے؟ حضرت مسیح موعود علیہ السلام اسے حقیقی توبہ قرار دیتے ہیں. فرماتے ہیں توبہ کا اصل مفہوم وہی ہے جو اس آیت میں بیان فرمایا گیا ہے. توبہ کے نتیجے میں جو سچی توبہ ہو انسان اپنا سب کچھ خدا کے حضور پیش کر دیتا ہے اور اس کے بدلے اپنی جان بخشواتا ہے. جو اس کے اعمال گزشتہ میں سرزد ہوئے جو کچھ وہ کاروائیاں کرتا رہا جب توبہ کرتا ہے اور خدا سے عہد بیعت کرتا ہے تو گویا اپنا سب کچھ خدا کے حضور پیش کر کے اپنی جان کی بخشش چاہتا ہے. اور یہ وہ مضمون ہے جو اس دنیا میں تو ممکن ہے مگر مرنے کے بعد پھر یہ ممکن نہیں ہوگا, کیونکہ قرآن کریم فرماتا ہے کہ مرنے کے بعد وہ لوگ جو پکڑے جائیں گے وہ چاہیں گے کہ اپنا سب کچھ خدا کے حضور پیش کر دیں, یہاں تک کہ مائیں اپنی بیٹیاں اپنی اولاد بھی پیش کریں گی, لیکن کچھ بھی مقبول نہیں ہوگا کیونکہ وہ وقت گزر چکا ہے. بس وہ وقت جو مرنے کے بعد آنا ہے جب ہم سے ہماری ملکیت واپس لے لی جائے گی یا خدا اپنی ملکیت ہم سے واپس لے لے گا, اس وقت کوئی توبہ نہیں ہے. زمین و آسمان تمام کائنات کا سب کچھ بھی دے کر ہم اپنی جانوں کو چھوڑا نہیں سکیں گے. آج اس دنیا میں اس زندگی میں یہ وقت ہے کہ ہم ایسا کریں, اور اس کے متعلق خدا تعالیٰ کا قطعی وعدہ ہے. فرماتا ہے تم یہ کرو اور تمہاری توبہ قبول کرنا اور تمہیں بخشنا میرا ذمہ ہے. یہ قطعیت کے ساتھ وعدہ اس آیت میں دیا گیا ہے. اس سے متعلق حضرت مسیح موعود علیہ السلام فرماتے ہیں, बैत में जानना चाहिए कि क्या फायदा है और क्यों इसकी जरूरत है। जब तक किसी शय का फायदा और कीमत मालूम ना हो उसकी कदर आंखों के अंदर नहीं समाती। फरमाया, तुम बैत को करते हो और कुरान करीम की आयत करीमा इसी बैत की तरफ बुला रही है जो हकीकी और असली और आखिरी बैत है। लेकिन अगर तुम्हें उसकी कदर कीमत मालूम ना हो तो तुम्हारी ये बैत तुम्हें फ़ायदा नहीं देगी और इस बैत की तुम हिफाजत नहीं कर सकते। फरमाते हैं, जिस चीज़ की कदर कीमत मालूम हो इंसान उसी नस्बत से उसकी हिफाजत करता है। बस बैत की कदर कीमत मालूम होनी चाहिए। फरमाते हैं, आओ मैं तुम्हें बताता हूँ कि वो क्या है। फरमाते हैं, जैसे घर में इंसान के कई किस्म के माल व असबाब होते हैं, मसलन रुपया, पैसा, कौड़ी, लकड़ी वगैरह, तो जिस किस्म की जो शय है उसी दर्जे की उसकी हिफाजत की जाएगी। एक कौड़ी की हिफाजत के लिए वो सामान न करेगा जो पैसा और रुपया के लिए उसे करना पड़ता है, और लकड़ी वगैरह तो यूं ही एक कोने में डाल देगा। अला हाज़िल क़यास, जिसके तलब होने से उसका ज़्यादा नुकसान है उसकी ज़्यादा हिफाजत करेगा। बस तुम मालूम करो कि तुम्हारी जितनी भी कीमती अशियाँ हैं जो सबसे ज़्यादा तुम्हें अजीज हैं, उनमें सबसे बेश कीमत, सबसे बाला कीमत वो क्या चीज़ है। फरमाया, वो अहद बैत ही है। बस अगर तुम्हें मालूम हो कि इसकी कदर कीमत क्या है तो तुम इसकी सबसे ज़्यादा हिफाजत करोगे। और कदर कीमत के नामालूम होने के नतीजे में इंसान अपने अहद बैत की सबसे कम हिफाजत करता है। और बसा औक़ात इंसानों की अक्सरियत ऐसी है जो बैत करने के बावजूद उसकी हिफाजत पर निगाह ही नहीं रखते। और बुनियादी मरकजी वजह जो इंसानी फितरत में पे गोया मुर्तसिम है, लिखी हुई है, वो उसकी कदर कीमत का ना जानना या उसकी कदर कीमत के एहसास की कमी है। हज़रत मसीह मौऊद अलैहिस्सलाम फरमाते हैं, इसी तरह बैत में अजीम शान बात तौबा है जिसके माने रजू के हैं। तो ये उस हालत का नाम है कि इंसान अपने माफी से जिनसे उसके ताल्लुकात बड़े हुए हैं और उसने अपना वतन उन्हें मुकर्रर कर लिया हुआ है, गोया के गुनाह में उसने बूदोबाश मुकर्रर कर ली हुई है, तो तौबा के माने ये हैं कि उस वतन को छोड़ना, और रुजू के माने पाकीजगी का अख्तियार करना है। बस एक इंसान ज़ाहरी तौर पर भी अपने वतन को छोड़ता है। फरमाया है, जब तुम बैत करते हो तो याद रखो एक वतन को छोड़ते हो, और इसी का हकीकी नाम तौबा है। और रुजू उस वतन को छोड़कर दूसरे वतन की तरफ हिजरत का नाम है। बस चूंकि जमात जर्मनी दुनिया की सब हिजरत करने वाली जमातों से तादाद में ज़्यादा है और अल्लाह ताला के फजल से इनमें हिजरत की पाक अलामतें भी ज़ाहिर हो रही हैं, इसलिए आपके इस इस्तेमा के लिए और इस खुतबे के लिए भी मैंने इसी मज़मून को इख्तियार किया है। समझते हैं, अब वतन को छोड़ना बड़ा गिरा गुजरता है और हज़ारों तकलीफ़ें होती हैं। एक घर जब इंसान छोड़ता है तो किस कदर उसे तकलीफ़ होती है, और वतन को छोड़ने में उसको सब यार दोस्तों से ख़त ताल्लुक़ करना पड़ता है। अब देखें, आप में से कितने ही हैं जिनके अजीज़ प्यारे रिश्तेदार साल हर साल से उनसे जुदा हैं, बानों की माएँ वफात पा गई उनकी जुदाई में, बानों के बाप फौत हो गए, तो हिजरत का जो ज़ाहरी मज़मून है उसको आपसे ज़्यादा और कौन जो बेहतर जानता है। बहुत बड़ी बड़ी तकलीफ़ें, जज्बाती तकलीफ़ें ऐसी कि बाद ख़ानदान में जो मिलते हैं तो बताते हैं कि 8 साल हो गए हैं न माँ बाप का मुँह देख सके न बीवी बच्चों का, और ये कहते कहते उनकी आँखें भर्रा जाती हैं। बहुत लंबा तकलीफ़ का ज़माना है जो उन्होंने देखा है। तो हज़रत मसीह मौऊद अलैहिस्सलाम इस जाहिरी हिजरत के हवाले से आपको रूहानी हिजरत के राज सिखा रहे हैं। एक घर जब इंसान छोड़ता है तो कदर उसे तकलीफ होती है, वतन को छोड़ने में तो उसको सब यार दोस्तों से ताल्लुक कता करना पड़ता है और सब चीज़ों को मिसल चरपाई फर्श हमसाए वो गलियां कूचे बाजार सब छोड़ छाड़ कर एक नए मुल्क में जाना पड़ता है। ये कितनी तफसील से आपने हिजरत के मज़मून पर रोशनी डाली है, गलियां कूचे चरपाइयां तक बयान फरमा दी। और अमर वाक़या ये है कि वो जिनको हिजरत का बदल है वो जानते हैं कि घर की चरपाइयां कैसी बुसीदाई क्यों ना हो, वो गलियां और बाजार कैसे गरीबाना क्यों ना हो, जिनमें उनका बचपन खेलते हुए गुजरा वो प्यारी रहती हैं और हमेशा प्यारी रहती हैं, कभी भूल नहीं सकते। ये वो ताल्लुकात हैं जिनका जिक्र हज़रत मसीह अलैहिस्सलाम फरमाते हुए फिर आपका रुख रूहानी हिजरत की तरफ मोड़ेंगे, यानी उस साबका वतन में कुछ कभी नहीं आता। फरमाया ये वो मज़मून है फिर जब उसको छोड़ता है तो उस साबका वतन में फिर कभी नहीं आता। ये वो जो दूसरा पहलू है ये सिर्फ रूहानी पहलू है। दुनिया के वतन में तो ये उम्मीद लगी रहती है कि हम इंसान कभी किसी दिन मुल्क की कवानीन इजाज़त देंगे या इक्तसादी हालात इजाज़त देंगे तो फिर अपने वतन में जाएंगे, उन गलियों में घूम फिर कर देखेंगे, उन घरों में जाएंगे जहां हम रहा करते थे। लेकिन रूहानी हिजरत का और इसमें एक फ़र्क है। रूहानी हिजरत और दुनियावी हिजरत का फ़र्क ज़िंदगी और मौत का फ़र्क है। मौत के वक्त जो हिजरत होती है उसे वापसी नहीं हुआ करती। बस हज़रत वसीम अलैहिस्सलाम ये समझा रहे हैं कि जब तू रूहानी हिजरत करते हो तो वो मौत ही की तरह है और उस हिजरत से फिर कभी वापसी मुमकिन नहीं है। ये हिजरत करोगे तो तुम्हारी तौबा तौबा समझी जाएगी, ये हिजरत करोगे तो तौबा कबूल होगी जिसकी कबूलियत पर तुम्हारी आइंदा ज़िंदगी का दार मदार है। समझते हैं जो तौबा करता है उसे बड़ा हर्ज उठाना पड़ता है और सच्ची तौबा के वक्त बड़े बड़े हर्ज उसके सामने आते हैं और अल्लाह ताला रहीम व करीम है, वो जब तक उस कुल का नेमुल बदल अता न फरमा दे नहीं मारता। कितना अजीम शान कलाम है, कितना गहरा आरिफाना कलाम है। फरमाते हैं तुमने तो खुदा की खातिर सब कुछ छोड़ दिया, लेकिन याद रखो हिजरत के साथ एक वसत का भी वादा है और वो वसत हमने दुनिया की हिजरतों में देखी है। हम जानते हैं, आप सब जानते हैं कि जब खुदा की खातिर कुछ छोड़ कर वतन से निकले तो अल्लाह ने उससे बहुत बेहतर उससे ज़्यादा दिया। बस अल्लाह ताला मसीह अलैहिस्सलाम फरमाते हैं वो तौबा जिसका मैं जिक्र कर रहा हूँ मसीह अलैहिस्सलाम जो इस ज़िंदगी में तुम करते हो और अपने गुनाहों के वतन को छोड़कर खुदा की तरफ हिजरत कर जाते हो, ये सच्ची तौबा तब होगी जब दोबारा फिर उस पुराने वतन की तरफ जाने का ख्याल तक नहीं लाओगे। गोया एक मौत है और जब तुम ये मौत इख्तियार कर लोगे और उस वतन का ख्याल दिल से निकाल दोगे जिसे छोड़कर खुदा की खातिर तुम एक नई रूहानी दुनिया में आए हो तो खुदा तुम्हें नहीं मारेगा जब तक हर तकलीफ की जजा न दे देगा। जो कुछ तुमने छोड़ा है जब तक उससे बेहतर तुम्हें अता न कर देगा तुम पर मौत वारिद नहीं होगी। ये हैरत अंगेज मज़मून है जो इससे पहले आपने कभी कहीं नहीं सुना होगा कि खुदा ताला तौबा सच्ची तौबा करने वाले को सिर्फ आखिरत का वादा नहीं करता, इस दुनिया में वो वादा पूरा फरमा देता है। और सच्ची तौबा की कबूलियत की निशानी ये है कि इस दुनिया में जिन जिन लज्जतों से उसने रू गर्दानी की होती है, जिन चीज़ों को वो खुदा की खातिर छोड़ देता है, उससे बेहतर लज्जतें इस दुनिया में अल्लाह ताला उसको अता फरमाता है, उससे बेहतर तस्कीन की चीज़ें इस दुनिया में उसको अता करता है। और ये रूहानी लज्जतें जो जज़ा के तौर पर आती हैं ये दायमी होती हैं। यही है, यही वो जन्नत है जिनको वो समेट कर इस दुनिया से रुख्सत होता है और अगली दुनिया में इससे बढ़चढ़ कर इसी जन्नत को पाता है। फरमाते हैं वो जब तक उसका उस कुल का नेमुल बदलता न फरमा दे नहीं मारता। इन अल्लाह युहिब्बु तवाबीन में यही इशारा है। अल्लाह ताला जो फरमाता है कि यकीनन अल्लाह ताला तौबा करने वालों से मोहब्बत करता है, यही इशारा है कि वो तौबा करके गरीब बेकस हो जाता है। इसलिए अल्लाह ताला उससे मोहब्बत और प्यार करता है और उसे नेकों की जमात में दाखिल करता है। दूसरी कौमें खुदा को रहीम करीम ख्याल नहीं करती। यानी ये जो मज़मून है खुदा रहीम व करीम है, ये हकीकी तौर पर मुसलमानों ही पर रोशन हुआ। ईसाइयों ने खुदा को तो जालिम जाना और बेटे को रहीम, कि बाप को गुनाह न बख्शे और बेटा जान देकर बख्शवाए। मानते हैं ईसाइयों के मजहब में भी एक रहीम व करीम का तसव्वुर है, मगर खुदा को रहीम नहीं जानते, बेटे को रहीम जानते हैं। बेटा तो बगैर सजा दिए, बाप तो बगैर सजा दिए बख्शे ना, और बेटा अपनी जान देकर बख्शवाए। फरमाया देखो कौन ज्यादा रहीम करीम हुआ, बाप के बेटा। वालिद मौलूद में मुनासबत अखलाक आदात की हुआ करती है। सुनाते हैं बड़ी बेवकूफ़ी है कि बाप बेटे में इतना फर्क, वालिद मौलूद में मुनासबत अखलाक आदात की हुआ करती है, मगर यहां तो बिल्कुल नज़ारा। अगर अल्लाह रहीम ना होता तो इंसान का एक दम गुजारा ना होता, जिसने इंसान के अमल से पेशतर हजारों अशिया उसके लिए मुफीद बनाई, तो क्या यह गुमान हो सकता है कि तौबा और अमल को कबूल ना करे। फिर फरमाते हैं तौबा की हकीकत। तौबा की हकीकत को समझने के लिए गुनाह की हकीकत को समझना जरूरी है। फरमाते हैं गुनाह की यह हकीकत नहीं है कि अल्लाह गुनाह को पैदा करे और फिर हजारों बरस के बाद गुनाह की माफी सूझे, जैसे मक्खी के दो पर हैं, एक में शिफा और दूसरे में जहर। फरमाया अल्लाह ताला के मुतल्लिक इस किस्म का जाहिलाना तसव्वुर ना बांधो कि गोया खुदा ताला ने गुनाह पैदा करके तुम्हें पहले मुलव्वस कर दिया और फिर हजारों साल के बाद ख्याल आया ओहो ये तो गलती हो गई, चलो अब इनकी माफी का भी कोई सामान किया जाए। फरमाया तो मक्खी के परों का खेल हो गया। कहा जाता है कि मक्खी के दाएं पर में शफा है और बाएं पर में बीमारी है। जब वो दूध पर बैठती है तो बायां पर यानी बीमारी का पर झुका देती है और दूध गंदा हो जाता है। अगर उसे डुबो दें और दायां पर भी डूब जाए तो उसी पर में उस बीमारी वाले पर के खिलाफ शफा की ताकत होती है और वो उसका दायां पर उसकी शफा का मुझे बन जाता है। फरमाते हैं कि अपने खुदा को वो मक्खी तो ना समझो जिसके दो पर हैं, एक पर में बीमारी यानी गुनाह और दूसरे में शफा। पहले वो आदतन गोया अपना बायां पर ही दूध में डालेगा और तुम्हारी जिंदगी को बाएं पर के झुकने से गंदा कर देगा, और जब तुम गुनाह में मुलव्वस हो जाओगे तो फिर अगर वो मक्खी को ख्याल आ गया तो आ गया, वरना कोई और उसे गौता दे दे तो उसका दायां पर भी अंदर डूब जाएगा। फरमाया ये जाहिलाना तसव्वुर है, इसको खुदा की तरफ मंसूब न करो। फरमाते हैं ये कायदा की बात है, जैसे एक शख्स जब गुलाम को सख्त मारता है तो फिर उसके बाद पछताता है। इससे पहले ये मज़मून था। इसी तरह इंसान के दो पर हैं, एक मासी का दूसरा खजालत। तौबा ये लफ्ज़ से सही लिखा है वो नहीं है, ठीक पढ़ा नहीं जा रहा। एक मासी का दूसरा खजालत, परेशानी। तौबा यानी परेशानी का यह कायदे की बात है, जैसे एक शख्स जब गुलाम को सख्त मारता है तो फिर उसके ऊपर बात पछताता है, गोया के दोनों पर इकट्ठे हरकत करते हैं। ये जो मज़मून है ये पहले मज़मून से ताल्लुक़ है, मगर अब इंसान के हवाले से पेश किया जा रहा है। فرماتے ہیں اللہ تعالیٰ کو تو نعوذ باللہ من ذالک مکھی کی طرح سمجھنا اس کی گستاخی ہے, لیکن انسان میں اس کی فطرت میں یہ بات ضرور داخل ہے کہ اس میں یہ دونوں رجحانات پائے جاتے ہیں. وہ غلطی بھی کرتا ہے, یعنی بائیں پر کو پہلے جھکاتا ہے, اور پھر مان توبہ کی طرف رجوع کرتا ہے اور دائیں پر کو جھکاتا ہے. بس یہ جو تمثیل ہے یہ خدا پر نہیں بندوں پر عائد ہوتی ہے, اور اگر بندوں میں یہ صفت موجود ہے کہ گناہ کر کے غلطی کر کے پشیمان ہوتے ہیں اور پھر خود اپنی غلطیوں کے ازالے کی کوشش کرتے ہیں, اگر خدا تعالیٰ کو تم اس سے بھی عاری سمجھو تو خدا تعالیٰ کی مثال تو بدتر ہوگی. یعنی ایسا خدا ہے جو گناہوں کی بخشش کے لیے کوئی طاقت ہی اپنے اندر نہیں رکھتا, کوئی صلاحیت نہیں پاتا. انسان تو گناہ کے ساتھ پشیمانی کے ذریعے گناہ کے ازالہ کرنے کی کوشش ضرور کرتے ہیں, لیکن خدا ایسا ہے نعوذ باللہ من ذالک جس میں یہ صفت بھی نہیں. اب سوال یہ پیدا ہوتا ہے کہ خدا تعالیٰ نے زہر کے تریاق کے ساتھ زہر بنایا کیوں؟ اگر یہ بات درست ہے اور روزمرہ کے تجربے میں آتی ہے کہ جہاں زہر ہیں جہاں گندگی ہیں وہاں اللہ تعالیٰ نے شفا کا نظام بھی جاری فرمایا ہے, اس سے ایک چیز جو حضرت مسیح علیہ السلام نے اخذ فرمائی اور جس کی طرف ہمیں متوجہ فرمایا وہ سمجھنے والا نقطہ ہے, وہ یہ ہے کہ خدا تعالیٰ نے بندوں میں جہاں کمزوری کا مادہ رکھ دیا ہے کہ اگر چاہیں تو کمزوری اختیار کریں, وہاں ہر کمزوری کے لیے نجات کی راہ بھی خدا ہی نے کھولی ہے, اور ہر زہر جو پیدا فرمایا ہے اس کا ایک تریاق بھی پیدا فرما دیا ہے. بس اس پہلو سے اللہ تعالیٰ کو مغفرت سے عاری سمجھنا اس کی کائنات کی سکیم کو نہ سمجھنے کے نتیجے میں ہے. خدا تعالیٰ نے جس نہج پر جس فلسفے پر اس تمام کائنات کی تخلیق کی ہے اس پر غور کرو تو تمہیں سمجھ آئے گی کہ ناممکن ہے کہ اللہ تعالیٰ نے تمہیں گناہ کا اختیار تو دیا ہو لیکن گناہ سے بچنے کے سامان پیدا نہ کیا ہو, اور گناہ کرنے کے باوجود ان گناہوں کے بد اثرات کو دھونے کے سامان نہ کیے ہوں. یہ وہ مضمون ہے جو چل رہا ہے, ٹھہر ٹھہر کر آپ کو سمجھانا پڑتا ہے کیونکہ بہت سے یہاں ایسے ہیں جن کو دینی امور کا زیادہ علم نہیں, اور ذہنی اور تعلیمی لحاظ سے بھی ہم میں سے بہت سے ایسے ہیں جو بار بار بات سمجھانے کے محتاج ہیں, اور حضرت مسیح موعود علیہ الصلوۃ والسلام کی تحریرات کیونکہ بہت ہی گہری اور عارفانہ ہیں اس لیے عام تعلیم یافتہ آدمی کو بھی سمجھانے کے لیے انہیں ٹھہر ٹھہر کر دہرانا پڑتا ہے. فرماتے ہیں سوال یہ ہے کہ زہر کیوں بنایا, اللہ تعالیٰ نے آخر زہر بنایا ہی کیوں تھا اگر تریاق بنا کر اس کو شفا دینی تھی؟ تو جواب یہ ہے کہ گو یہ زہر ہے مگر کشتہ کرنے سے حکم اکسیر کا رکھتا ہے. اب یہ بھی ایک عظیم نقطہ ہے اور حیرت انگیز ہے, اس لحاظ سے میرے لیے تو دورے معنوں میں حیرت انگیز ہے کیونکہ ہومیوپیتھک کا تو بنیادی فلسفہ یہی ہے کہ ہر زہر اگر کشتہ کر دیا جائے, یعنی اس کا زہریلا مادہ ختم کر دیا جائے اور خفیف کر دیا جائے تو اسی زہر میں شفا ہو جاتی ہے. تو فرمایا تم اللہ تعالیٰ کی تخلیق کائنات کے فلسفے پر غور کرو تو تمہیں معلوم ہوگا کہ کوئی زہر بھی ایسا نہیں جو اپنے ذات میں شفا کا مادہ نہ رکھتا ہو, مگر اس میں شفا کا مادہ تب پیدا ہوتا ہے اگر اس کا کچلا بنا اس کو کچل کر خاکستر کر دیا جائے, اور یہ صفت بھی اللہ تعالیٰ نے انسان کے اندر رکھی ہے کہ اپنے گناہوں سے وہ نیکی پالے, اپنی بدیوں میں سے نجات تلاش کر لے. लेकिन शर्त यह है कि जैसे हकीम जहर का कुचला बनाता है और उसके जहरीले मादे को बेअसर कर देता है, तब उसमें से शिफा का एक मादा फूटता है, इसी तरह इंसान के अंदर जो गुनाह के मैलानात हैं, ये महज हलाकत के लिए नहीं बल्कि उन्हीं मैलानात पर अगर इंसान काबू पाले, उनके खिलाफ एक जहाद करता हुआ उठ खड़ा हो, तो हैरान हो जाएगा कि उन्हीं गुनाहों में दरअसल उनकी उसकी निजात पनहा थी, उसकी निजात छुपी हुई थी। फरमाते हैं, अगर गुनाह ना होता तो रऊनत का जहर इंसान में बढ़ जाता और वह हलाक हो जाता। एक और लतीफ पहलू यह है कि गुनाह के नतीजे में इंसान के अंदर एक इनकिसारी पैदा होती है, और अगर गुनाह ना करता, यानी तमाम इंसान इस बात की तौफीक पाते कि गुनाह ना करें, तो इंसान जैसा कि खुद सर है वो खुदा बन बैठता, और गुनाह ही है दरअसल जो अगर काबू में रखा जाए और उससे तौबा की जाए और उसे कुचल कर बिलाखिर खाक बना दिया जाए, तो गुनाह ही में इंसान की निजात है, क्योंकि इससे इंकिसार पैदा होता है, और अगर गुनाह ना हो तो रौनक पैदा हो जाती है। चुनांचे आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम ने भी इस मज़मून को बाज़ हकायात की सूरत में पेश फरमाया है कि वो गुनाह, वो नेकी जो इंसान के इलम में महज नेकी ही हो और उसकी अपनी कमजोरियों की तरफ उसकी नज़र ना हो, वही नेकी उसको हलाक करने का मुझे बन जाती है, क्योंकि उसके नतीजे में वो रौनक इख्तियार करता है और समझता है कि मैं पाक हूँ और बाकी सब बद हैं, गोया के एक किस्म की खुदाई का दावेदार बन बैठता है। फरमाते हैं, किबर और उजब की आफत से गुनाह इंसान को बचाए रखता है। किबर और उजब, किबर का मतलब है अपनी बड़ाई, उजब पसंद को कहते हैं, और पसंद के नतीजे में एक फख्र का इजहार, इसको उजब कहते हैं। जब नबी मासूम 70 बार इस्तिग़फ़ार करे तो हमें क्या करना चाहिए? फरमाया, या भी ये भी याद रखो कि जिनको तुम मासूम जानते हो और वाक़ईतन मासूम भी होते हैं, उनके अंदर किबर इसलिए नहीं पैदा होता कि वो अपनी बारीक तर बारीक गलतियों पर नज़र रखते हैं और हल्के से दाग को भी गुनाह समझते हैं। वो बशरी कमजोरियां जो उनसे सरज़द होती हैं, वो भी उनको तुम्हारे गुनाह कबायर की तरह दिखाई देती है। बस हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम की तरफ इशारा करते हुए फरमाते हैं कि अगर नबी 70 बार इस्तिग़फ़ार करता है तो अपना हाल सोचो कि तुम्हें क्या करना चाहिए, तुम्हारी तो सारी ज़िंदगी इस्तिग़फ़ार में ढल जानी चाहिए। और वो इस्तिग़फ़ार एक फर्जी इस्तिग़फ़ार नहीं है, एक आरिफाना इस्तिग़फ़ार है। और इस पहलू पर मैं पहले भी आपको मुतवज्जे कर चुका हूँ, अम्बिया के मुतल्लिक ये ख्याल गलत और झूठा है कि वो तसन्नो से इस्तिग़फ़ार करते हैं, जानते हैं कि वो मासूम हैं और फिर भी इस्तिग़फ़ार करते हैं। अम्बिया का कोई एक ज़िंदगी का एक लम्हा भी झूठा नहीं हुआ करता, उनकी हर हालत सच्ची होती है। पर अम्बिया जब अपने हाल पर नज़र करते हैं तो जिस बुलंदी से वो अपने हाल को देखते हैं, उन्हें अपने हाल की हर पस्ती और हर गहराई, जो बशरियत की पस्ती और बशरियत की गहराई हुआ करती है, वो दिखाई देती है और वो अपने आप को गुनाहगार समझते हैं। बसा औक़ात जो नेकियां करना चाहते हैं, जितनी चाहते हैं, हमें तो इल्म नहीं कि वो कितनी चाहते हैं, मगर इतनी ज़्यादा चाहते हैं कि उनके बस में नहीं होती। अगर उनका दिल चाहे जैसा कि दिल चाहता है तो आनंद फानन सारी दुनिया को सच्चा मुसलमान बना दें। इसके लिए तड़पते हैं, बेकरार होते हैं, और वो मौाक़े जो उनके हाथ से जाते रहे उन पर नज़र डालते हैं, वो है कि हर वो काम जो नेकी का काम है जिसको करने से वो आजिज़ आ गए, वो अपनी फहरिस्त में गुनाहों में दाखिल समझते हैं। बस अम्बिया का 70 बार का इस्तिग़फ़ार एक बहुत गहरा और बहुत गहरा और बहुत आला मज़मून है, बुलंद मज़मून भी है और बहुत ही गहरा मज़मून भी है,
اس کو سمجھانے کے لیے حضرت مسیح علیہ السلام نے رنگ اختیار فرمایا. پہلے کہا کہ گناہ نہ ہوتا تو انسان متکبر ہو جاتا, پھر فرمایا کہ نبی تو معصوم ہوتا ہے, اس کے متعلق غور کرو کہ وہ اس لیے معصوم ہے کہ متکبر نہیں ہوتا, اور اس کا انکسار, اس کا اپنی کمزوریوں پر نگاہ رکھنا, جب اس کو 70 بار تک استغفار پر آمادہ کرتا ہے تو یہ استغفار ہے جو اس کے لیے متکبر ہونے کا کوئی دور کا امکان بھی باقی نہیں رہنے دیتا. بس عام انسان جب گناہ کو اس طرح دیکھے اور اس سے بچنے کے لیے ویسی ویسی کوشش کرے جیسے انبیاء کرتے ہیں, تو یہی وہ سچی توبہ ہے جو انسان کو انکسار بھی سکھاتی ہے اور بلندیاں بھی عطا کرتی ہے. حضرت مسیح علیہ الصلوۃ والسلام ایک اور مضمون پر حیرت انگیز روشنی ڈالتے ہیں جو حدیث میں آیا ہے اور جس سے عموماً لوگ ناواقفیت کی وجہ سے غلط نتیجے نکالتے اور نیکی اختیار کرنے کے لیے کی بجائے بدیوں پر جرأت کرتے ہیں. آن حضرت صلی اللہ علیہ وآلہ وسلم نے ایک موقع پر فرمایا کہ خدا کے بعض بندے ایسے ہیں جن کو اللہ تعالیٰ فرماتا ہے اعمل ما شئت فقد غفرت لك, اے میرے بندے جو چاہے کرتا پھر, میں نے تجھے بخش دیا. کئی ایسے علماء بھی جو اپنی دانش میں بڑے بڑے عالم ہوتے ہیں اس حدیث سے یہ نتیجہ نکال لیتے ہیں کہ اللہ تعالیٰ اپنے بعض بندوں کو ہر گناہ کی چھٹی دے بیٹھتا ہے اور فرماتا ہے کہ اب تم آزاد ہو, میں نے تمہیں بخش دیا ہے, اب ساری زندگی گناہوں میں ملوث رہو, ڈوبے رہو, غرق ہو جاؤ, مجھے اس کی کوئی پرواہ نہیں اور تمہیں بھی کوئی پرواہ نہیں ہونی چاہیے کیونکہ میں تمہیں بخش چکا ہوں. یہ مضمون بالکل غلط اور جھوٹا ہے جو اس طرف منسوخ کیا جاتا ہے. حضرت مسیح علیہ السلام فرماتے ہیں کہ جب انسان بار بار رو رو کر اللہ سے بخشش چاہتا ہے تو آخر کار خدا کہہ دیتا ہے کہ ہم نے تجھ کو بخش دیا, اب تیرا جو جی چاہے سو کر. اس کے یہ معنی ہیں کہ اس کے دل کو بدل دیا اور اب گناہ اسے بے تبہ برا معلوم ہوگا. فرمایا جب اللہ کہتا ہے کہ میں نے بخش دیا ہے تو اسے بخشتا ہے جسے بخشنے کی پہلے اسے اہلیت عطا کر دیتا ہے. بخشتا اس کو ہے جو گناہوں سے پاک ہو چکا ہو, جسے وہ خود گناہوں سے پاک کر دیتا ہے. اس لیے بخشش کا یہ مطلب نہیں کہ گناہوں میں ملوث رکھتے ہوئے کہتا ہے میں تمہیں بخش دیا ہے, پہلے اس کا دل گناہوں سے دھو دیتا ہے اور پھر فرماتا ہے کہ میں نے تجھے بخش دیا ہے, اب جو چاہے کر, یعنی سوائے اس کے اب تو کچھ نہیں کرے گا جو میری رضا ہوگی, اب میں نے تیرے دل کی کائے پلٹ دی ہے. یہ بخشش کا مضمون ہے جو ایک عارف باللہ کے سوا کسی دوسرے کے دل پر روشن نہیں ہو سکتا. حضرت مسیح موعود علیہ الصلوۃ والسلام کی صداقت کے نشان مانگنے والوں کو میں کہتا ہوں کہ اگر وہ اپنی آنکھوں سے تعصب کی پٹیاں اتار کر حضرت مسیح موعود علیہ السلام کا کلام پڑھیں تو بعض دفعہ ایک فقرے کا ایک حصہ ہی بلا شبہ حضرت مسیح موعود علیہ الصلوۃ والسلام کی صداقت کو روز روشن کی طرح ثابت کرنے کے لیے کافی ہو جاتا ہے. اب یہ مضمون جو ہے وہ کسی کے گناہ گار کے دل پر نہیں اتر سکتا, ناممکن. ایک ایسا شخص جو خدا سے دور ہو وہ آن حضور صلی اللہ علیہ وآلہ وسلم کی اس ارشاد کے یہ معنی پالے, کوئی بہت ہی جاہل اور فطری طور پر پیدائشی اندھا ہوگا جو اس مسیح علیہ السلام کے اس کلام کو پڑھ کر یہ نتیجہ نکالے کہ اتنا عارفانہ مضمون ایک خدا اور نبی سے دور انسان کے دل پر روشن ہو گیا. فرماتے ہیں اب گناہ اسے بتبا برا معلوم ہوگا, جیسے بھیڑ کو میلا کھاتے دیکھ کر کوئی دوسرا ہرس نہیں کرتا کہ وہ بھی کھا لے. فرمایا بھیڑ جب گندگی پہ منہ مارتی ہے تو وہ شخص جس کے دل کو خدا تعالیٰ نے پاک کیا ہو, یعنی انسانی صفات حسنہ اس کو عطا کی گئی. کیا تم سوچ سکتے ہو کہ بھیڑ گند پر منہ مارے اور کسی انسان کا سخت دل چاہے کہ میں بھی کھاؤں اسی طرح, جو گند بھیڑ کھا رہی ہے میں بھی اسی پر منہ ماروں؟ مسلمانوں کو خنزیر کے گوشت سے بے تبا کراہت ہے, حالانکہ اور دوسرے ہزاروں کام کرتے ہیں جو حرام اور منع ہیں. تو اس میں حکمت یہی ہے کہ ایک نمونہ کراہت کا رکھ دیا ہے اور سمجھا دیا ہے کہ اسی طرح انسان کو گناہ سے نفرت ہو جاوے. بس وہ شخص جسے خدا فرماتا ہے کہ میں نے تجھے بخش دیا, اب جو چاہے کرتا پھر, مراد یہ ہے کہ اب مجھے تجھ پر کامل یقین ہے, اب میں تیری دور بھی نہیں چھوڑتا ہوں. میں جانتا ہوں کہ جسے میں نے بخش دیا ہو وہ کبھی گناہ کی طرف کسی غفلت کی نظر سے بھی نہیں دیکھے گا, معمولی نگاہ سے بھی گناہ کو چاہت کی طرف اور چاہت اور پیار سے نہیں دیکھے گا, بلکہ جب دیکھے گا نفرت سے دیکھے گا, جب دیکھے گا کراہت کے ساتھ دیکھے گا. بس وہ کھلی چھٹی یہ ظاہر کر رہی ہے کہ خدا تعالیٰ کی طرف سے ان لوگوں پر جو بخش دیے گئے ہوں کامل اعتماد کا اظہار کیا جاتا ہے, اور مرتے دم تک وہ اس اعتماد کو ٹھیس نہیں لگاتے. اور یہی بقا کا مضمون ہے, اس دنیا میں رہتے ہوئے وہ عالم بقا میں چلے جاتے ہیں, اس دنیا میں رہتے ہوئے وہ جنت کی زندگی پا لیتے ہیں. جس طرح جنت میں گناہ کا کوئی تصور نہیں, جب یہ کیفیت انسان کو اس دنیا میں نصیب ہو جائے تو یقیناً اور بلا شبہ اس دنیا ہی میں جنت میں داخل ہو جاتا ہے. اور یہ حدیث اس مضمون کا ذکر فرما رہی ہے, اے مل ما شیتا فقط غفر تو لگا, کہ اللہ فرماتا ہے میرے بندے میں تجھے بخش چکا ہوں, اب تو جو چاہے گا کرے, تو ہمیشہ میری رضا کی باتیں کرے گا, میرے پیار کو جیتنے والی باتیں کرے گا, اور گناہ کی طرف تیرا میلان اختیار کرنا ناممکن ہو چکا ہے. حضرت مسیح موعود علیہ السلام فرماتے ہیں, کثرت گناہ کی وجہ سے دعا میں کوتاہی نہ ہو. فرماتے ہیں بعض دفعہ انسان اس خیال سے کہ میرے گناہ بہت بڑھ گئے ہیں دعا میں بھی کوتاہی کرتا ہے, سمجھتا ہے کہ اب کہاں بخشا جاؤں گا, اب تو معاملہ حد اختیار سے آگے نکل چکا ہے, اتنے گناہوں کو اب کون بخشے گا. تو فرمایا یہ بھی جرم ہے, کثرت گناہ کی وجہ سے دعا میں کوتاہی نہ ہو. گناہ کرنے والا اپنے گناہوں کی کثرت وغیرہ کا خیال کر کے دعا سے ہرگز باز نہ رہے. دعا تریاق ہے, آخر دعاؤں سے دیکھ لے گا کہ گناہ اسے کیسا برا لگنے لگا. اس گناہ سے بچنے کا طریق بھی دعائیں ہی ہیں جو فضل الہی کو کھینچتی ہیں, اور بخشش کا مضمون صرف خدا سے تعلق رکھتا ہے. بس وہ لوگ جو کہتے ہیں کہ ہم چاہتے ہیں کہ گناہ چھوڑ دیں اور گناہوں کی دنیا سے ہجرت کر کے روحانی دنیا کی طرف چلے جائیں, ان کے لیے حضرت مسیح موعود علیہ السلام کا یہ پیغام ہے کہ تمہارے گناہ کتنے بھی بڑھ چکے ہوں, ایک ہی راہ ہے تمہاری ہجرت کی, کہ اللہ تعالیٰ سے دعا کرو وہ تمہیں بدی کی دنیا سے نیکی کی دنیا کی طرف ہجرت کی توفیق عطا فرمائے. فرماتے ہیں جو لوگ معاصی میں ڈوب کر یعنی گناہوں میں غرق ہونے کے بعد دعا کی قبولیت سے مایوس رہتے ہیں اور توبہ کی طرف رجوع نہیں کرتے, آخر وہ انبیاء اور ان کی تاثیرات کے بھی منکر ہو جاتے ہیں. فرماتے ہیں یہ جو مایوسی ہے ایک بہت بڑا گناہ ہے جو دراصل انسان سے اس کا سارا دین چھین لیتا ہے. وہ لوگ جو گناہوں میں پڑھ کر سمجھتے ہیں اب تو ہم ڈوب گئے, اب دعا بھی ہمیں نہیں بچا سکتی, بالآخر وہ انبیاء کے بھی منکر ہو جاتے ہیں اور ایمان کے ہر پہلو سے وہ منہ پھیر کر کفر کی طرف مائل ہو جاتے ہیں. یہ توبہ کی حقیقت ہے جو اوپر بیان ہوئی, اور یہ بیعت کی جز کیوں ہے. فرمایا بات یہ ہے کہ انسان غفلت میں پڑا ہوا ہے جب وہ بیعت کرتا ہے اور ایسے کے ہاتھ پر جسے اللہ تعالیٰ نے وہ تبدیلی بخشی ہو, تو جیسے درخت میں پیوند لگانے سے خاصیت بدل جاتی ہے، اسی طرح سے اس پیوند سے بھی اس میں وہ فیوز اور انوار آنے لگتے ہیں جو اس تبدیلی یافتہ انسان میں ہوتے ہیں. اب دیکھیں بیت کا مضمون اپنی ذات میں خوب کھول کر یہ بیان کر کے کہ یہ بیت جس کا قرآن کریم میں ذکر ہے، جس میں اللہ تعالیٰ فرماتا ہے کہ انسان وہی ہے، وہی خدا کے ہاں مقبول ہوتا ہے جو اپنی جان بھی بیچ دے، اپنے مال بھی بیچ دے، اپنا سب کچھ خدا کے ہاتھ پر بیچ دے. اس بات کا اقرار پھر وہ بیعت کے ذریعے کرتا ہے، اور بیعت انسان کے ہاتھ پر کی جاتی ہے. اور یہ بیعت جو ہے اس کا بہت ہی باریک اور لطیف مضمون حضرت مسیح موعود علیہ السلام یہ بیان فرماتے ہیں کہ بیعت کرنے والا، جس کے ہاتھ پر تم بیعت کرتے ہو، اس کی اپنی تاثیرات کا بھی تمہاری بیعت سے ایک گہرا تعلق ہوتا ہے. ہاں، حضرت صلی اللہ علیہ وآلہ وسلم کے ہاتھ پر بیعت کرنا ایک اور بات تھی، اور باوجود اس کے کہ حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ ہو آپ کے سچے برحق اور صدیق خلیفہ تھے، پھر بھی وہ بیعت جو حضرت محمد رسول اللہ کے ہاتھ پر کی گئی وہ اور بیعت تھی، اور جو حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ کے ہاتھ پر کی گئی وہ اور بیعت تھی. بس خلافت کی بیعت کو جو حضرت رسول اللہ کی اپنی خلافت تھی وہ بیعت نہیں قرار دیا، جس بیعت کو بیعت رضوان کہا جاتا ہے، جو حضرت محمد رسول اللہ کے ہاتھ پر کی جانے والی بیعت تھی. اور یہ فرق کیوں ہے جبکہ عہد بیعت ایک ہے؟ عہد بیعت دونوں جگہ برابر ہے، دونوں جگہ یہ عہد باندھا جا رہا ہے خدا سے کہ اے ہمارے آقا، ہم نے وہ سب جانیں جو تو نے ہمیں عطا فرمائیں اپنی اپنے عزیز و اقارب کی تیرے حضور پیش کر دیں، اب یہ ہماری نہیں رہی. وہ تمام اموال، وہ تمام نعمتیں جو تو نے ہمیں عطا فرمائیں، اب ہم یہ تیرے حضور پیش کرتے ہیں تاکہ ہماری جان بخشی جائے. اس عہد بیعت میں کوئی فرق نہیں ہے، یہی وہ عہد بیعت ہے جو نبیوں کے ہاتھ پر لیا جاتا ہے، یہی وہ عہد بیعت ہے جو خلفاء کے ہاتھ پر لیا جاتا ہے. لیکن ایک فرق ہے، وہ فرق کیا ہے؟ حضرت مسیح موعود علیہ السلام فرماتے ہیں کہ جب وہ بیعت کرتا ہے اور ایسے کے ہاتھ پر جسے اللہ تعالیٰ نے وہ تبدیلی بخشی ہو، تو جیسے درخت میں پیوند لگانے سے خاصیت بدل جاتی ہے، اسی طرح سے اس پیوند سے بھی اس میں وہ فیوز اور انوار آنے لگتے ہیں جو اس تبدیلی یافتہ انسان میں ہوتے ہیں، بشرطی کہ اس کے ساتھ سچا تعلق ہو، خشک شاخ کی طرح نہ ہو. اب ایک اور عظیم الشان مضمون ہے جو آپ نے ہم پر کھول دیا. اب آپ دیکھیں درختوں کے ساتھ بھی تو پیوند کیا جاتا ہے، آموں کے ساتھ آموں کا پیوند کیا جاتا ہے، مگر اس پیوند میں مماثلت ضروری ہے اور طبیعت کا میلان ایک جیسا ہونا ضروری ہے، ورنہ پھلدار درختوں میں سے ہر درخت کا ہر دوسرے درخت سے پیوند ہو ہی نہیں سکتا. بعض پھلدار درختوں کا بعض پھلدار درختوں سے پیوند ہوتا ہے اور اکثر سے نہیں ہوتا. اس لیے پہلی بات جو سمجھنے کے لائق ہے وہ یہ ہے کہ جب تم بیعت کا ارادہ کرتے ہو تو خدا تعالیٰ نے ایک انسان کو تمہاری بیعت لینے کا ذریعہ بنایا ہے، اس سے تمہاری فطرت کو پیوند ہونا چاہیے. وہ اگر فطرت کا پیوند ہوگا تو پھر اس شخص سے جس کے ہاتھ پر بیعت کرتے ہو تمہاری طرف فیوز جاری ہوں گے، اور جتنا خالص پیوند ہوگا اتنا ہی تمہارا وجود اس شخص کے رنگ اختیار کر لے گا جس کے ہاتھ پر تم بیعت کرتے ہو. اور اس بیعت میں خشکی نہیں ہونی چاہیے، کیونکہ خشک لکڑی کا پیوند ایک سرسبز درخت سے ہو نہیں سکتا، یا ایک سرسبز درخت کی خشک شاخ سے اگر کوئی تر و تازہ شاخ بھی باندھ دی جائے تو وہ پیوند نہیں ہو سکے گا. تو دونوں طرف زندگی کی علامتیں ہونی ضروری ہیں. جس کی بیعت کی جاتی ہے وہ بھی ایک زندہ شعور کے ساتھ اور دعاؤں کے ساتھ تمہاری بیعت لے رہا ہو، اور تم بھی ایک زندہ شعور اور دعاؤں کے ساتھ اس کی بیعت کر رہے ہو، اور جانتے ہو کہ اب ایک نیا پیوند ہے جس کی بنا پر ہماری صفات میں تبدیلی پیدا کی جائے گی. فرماتے ہیں یہ تبدیلی ضرور ہوتی ہے بشرطی کہ اس کے ساتھ سچا تعلق ہو. یعنی بیعت میں صرف ایک خشک رسمی الفاظ کا دہرانا نہیں ہے. اگر خشک لفظی الفاظ دہرا کر تم بیعت کرو گے تو ایسا ہی ہوگا جیسے خشک شاخ کو ایک سرسبز شاخ سے باندھ دیا گیا ہو. تو ہزاروں سال بھی بندھی رہے تو سرسبز شاخوں کی تر و تازگی تو حاصل نہیں کر سکے گی. بس ذاتی خلوص کا تعلق حضرت وسیم علیہ الصلوۃ والسلام فرماتے ہیں بیعت کے لیے انتہائی ضروری ہے. جس قدر یہ نسبت ہوگی اسی قدر فائدہ ہوگا. اب دیکھیں یہ مضمون کتنا وسیع ہو گیا ہے اور کتنی اس میں عظمت آ گئی ہے. ایک چھوٹی سی بات جو عام انسان کے لیے مسئلہ بنی رہتی ہے اور بعض دفعہ عمر بھر کی دانشوری بھی اسے اس بات کا حل نہیں دے سکتی. حضرت وسیم علیہ الصلوۃ والسلام نے اس بات کو دیکھیں کیسی وضاحت کے ساتھ کھول دیا, روز روشن کی طرح روشن کر دیا. بیعت کے الفاظ وہی ہیں جو قرآن نے بیان فرمائے, عہد بیعت کا مضمون وہی ہے جو قرآن نے بیان فرمائے, لیکن کس کے ہاتھ پر بیعت کر رہا ہوں. یہ مضمون ہے جو بیعت کے الفاظ میں ایک نئی زندگی اور ایک نئی عظمت پیدا کر دیتا. حضرت عبدس محمد مصطفیٰ صلی اللہ علیہ وسلم کے ہاتھ پر جو بیعت کی گئی پھر ویسی بیعت کبھی نہیں ہوئی. ہاں اس دور میں جب حضرت مسیح موعود علیہ الصلوۃ والسلام کے ہاتھ پر بیعت کی گئی تو چونکہ آپ نے اپنی ذات کو کامل طور پر حضرت محمد رسول اللہ کی ذات میں کھو دیا تھا اور اپنا کچھ بھی باقی نہیں رکھا تھا, اس لیے آپ کی بیعت اگر محمد رسول اللہ کے ہاتھ پر بیعت قرار دی جا سکتی ہے تو یہی وہ بیعت ہے جس کو اس دور میں پھر دہرایا گیا ہے, مگر ذاتی طور پر نہیں. آن حضرت صلی اللہ علیہ وسلم کے عشق کامل کے لحاظ سے اپنے سارے وجود کو کھو دینے کے نتیجے میں حضرت مسیح موعود علیہ الصلوۃ والسلام کو یہ فیض عطا کیا گیا. آگے جتنی بھی بیعتیں ہیں, ہوئی ہیں یا ہوں گی, ان میں عہد بیعت وہی رہے گا مگر درجہ بدرجہ اس کا تعلق اس کی ذات سے ضرور رہے گا جس نے بیعت لی ہے. اگر خدا کے حضور اس کا ایک خلوص اور تقویٰ کا مقام مسلم ہے تو ہر بیعت کرنے والے کے اندر اسی قدر خلوص اور تقویٰ سرایت کرے گا, اور بیعت لینے والے کی ذمہ داری ہے کہ وہ اپنے حال کو درست کرتا رہے اور درست رکھے جہاں تک اس کا بس چلے, جہاں تک زور لگ سکتا ہے, دعاؤں کے ذریعے اور مسلسل کوشش کے ذریعے اپنا حال بہتر بناتا رہے, کیونکہ اس کے ساتھ بہت سی زندگیوں کا انحصار ہے, بہت سے اور وجود ہیں جنہوں نے اس سے مل کر زندہ ہونا ہے. اگر وہ اپنی زندگی سے ہی غافل ہو گیا تو دوسروں کی زندگی کی کیا سامان کرے گا. یہ ایک اور پہلو اس مضمون سے نکلتا ہے جو بہت ہی گہرا اور بہت ہی دل ہلا دینے والا پہلو ہے. حضرت امام ابو حنیفہ رضی اللہ رحمہ اللہ تعالیٰ کے متعلق آتا ہے کہ ایک دفعہ آپ بازار سے گزر رہے تھے کہ ایک لڑکا جو بارش ہو رہی تھی, پھسلن تھی, بے دھڑک اس میں دوڑا چلا جا رہا تھا. آپ نے اس بچے کو آواز دی اور فرمایا میاں احتیاط سے, پھسلن ہے کہ گر نہ جانا. وہ بچہ حیرت انگیز طور پر ذہین تھا, اس نے حضرت امام ابو حنیفہ کی طرف دیکھا, اس نے کہا امام صاحب میں گرا تو میں ہی گروں گا, آپ احتیاط سے قدم رکھیں کیونکہ آپ گرے تو ایک زمانہ گر جائے گا, آپ کے ساتھ بہت سی زندگیاں وابستہ ہیں. کتنا حیرت انگیز مضمون ہے جو اس لڑکے نے اپنی حاضر جوابی کے نتیجے میں حضرت ابو ہریرہ کے سامنے رکھ دیا, اور ہمیشہ وہ اس سے لطف اندوز ہوتے رہے. حضرت مسیح موعود علیہ الصلوۃ والسلام نے جو مضمون بیان فرمایا ہے یہ بہت ہی وسیع ہے, اس کا ایک پہلو یہ ہے, مگر جیسا کہ میں نے آپ کے سامنے کھولا ہے بہت ہی وسعت رکھنے والا مضمون ہے جو مسائل بڑے بڑے دانشوروں سے حل نہ ہو سکے. کہ بیعت اگر ایک ہی ہے تو پھر فرق کیوں پڑتے ہیں, بیعت اگر ایک ہی ہے تو نبی کی بیعت اور کیوں ہے, خلیفہ کی بیعت اور کیوں ہے, ایک خلیفہ کی بیعت کیوں اور ہے, دوسرے کی کیوں اور ہے, مجدد کی بیعت ایک اور رنگ کیوں رکھتی ہے, یہ سارے مسائل حضرت مسیح موعود علیہ الصلوۃ والسلام نے اس مختصر تحریر میں کھول دیے اور ایک اور مضمون ہم پر یہ روشن کر دیا کہ تم اگر بیعت سے استفادہ نہیں کرتے تو لازم نہیں کہ قصور اس کا ہے جس کے ہاتھ پر تم نے بیعت کی، کیونکہ اگر تم نے اپنا پیوند صحیح نہ باندھا، اگر سچائی اور خلوص کے ساتھ بیعت نہ کی، اور اگر تم اس عہد بیعت پر کامل خلوص اور وفا سے قائم نہ رہے، اور جس کی بیعت کر رہا ہے اس سے پیار اور محبت کا سچا گہرا تعلق نہ رکھا، تو پھر وہ بیعت تمہیں فائدہ نہ دے گی، بلکہ پیوند ہونے کے باوجود وہ صفات تمہیں سرایت نہیں کریں گے. جہاں تک درجہ بدرجہ صلاحیتوں کا مضمون ہے، یہ تو ایک ایسا مضمون ہے جس میں کوئی بھی ایسی لکیر نہیں کھینچی جا سکتی کہ جس سے یہ کہا جائے کہ اس مقام پر آ کر کوئی بیعت لینے والا بیعت لینا چھوڑ دے، کیونکہ اس کا وہ مرتبہ نہیں جو پہلوں کا مرتبہ تھا. حضرت علی رضی اللہ تعالیٰ عنہ سے ایک شخص نے ایک منافقانہ حالت میں کہا کہ وہ لوگ جو محمد رسول اللہ کی بیعت کرتے تھے ان کے اندر تو یہ باتیں تھیں، جو آپ کی بیعت کر رہے ہیں ان میں وہ باتیں نہیں ہیں. آپ نے فرمایا کہ جو وہ بیعت کرنے والے تھے وہ اور تھے، اور جو میری بیعت کرنے والے ہیں وہ اور ہیں، ان میں بھی اس پر بھی تو غور کرو. تو ہر بیعت کرنے والے کا اپنا مقام اور مرتبہ بھی ایک ہے، اس کا اپنا اخلاص بھی ہے. بس لازم نہیں کہ جس کی بیعت کی جائے اسی کا قصور ہو کہ تم بیعت تو کرتے ہو مگر فائدہ نہیں اٹھا سکتے. تمہارا بھی قصور ممکن ہے، ممکن ہے تم نے پورے اخلاص کے ساتھ اپنی سب شاخوں کو اس کے ساتھ پیوند کے لیے آگے نہیں بڑھایا، بلکہ خشک ہاتھ بڑھایا ہے، گویا خشک ٹہنی کا پابند اس سے کر دیا. بس یہ بہت ہی وسط والا مضمون ہے، اور یہی حقیقی ہجرت ہے. روحانی ہجرت کی اس سے بہتر تمثیل ممکن نہیں، کیونکہ جب آپ آم کے ایک پودے کو اکھیرتے ہیں ایک جگہ سے، ہاں اس کی کیسی بد صفات کیوں نہ ہو، جب اس کو زمین سے اکھیرتے ہیں اور اس کی ایک شاخ کو کسی ایسے سرسبز آم کی شاخ سے پیوند کر دیتے ہیں جو آم تو ہے لیکن مختلف صفات کا آم ہے، اعلیٰ درجے کی صفات کا آم ہے، تو اس سے جو آم پیدا ہوتے ہیں وہ وہی مزہ رکھتے ہیں، وہی رنگ و بو رکھتے ہیں جو اس آم کے ہیں جس کے ساتھ پیوند کیا گیا، بشرطی کے وہ شاخ جو کاٹی گئی تھی یا جو پودا اکھیڑ کر دوسری جگہ لے جایا گیا تھا اس کے اندر خلوص نیت ہو، یعنی مالی نے خلوص نیت کے ساتھ احتیاط کے تقاضے پورے کرتے ہوئے پیوند کیا ہو. اگر ایسا ہو تو پھر لازماً وہ صفات تبدیل ہو جاتی ہیں اور نئی صفات پیدا ہو جاتی ہیں. اب آموں کی بھی کتنی قسمیں ہیں. ہمارے قادیان کے جو کے باغ میں جو حضرت مسلم مؤود نے حضرت مرزا بشیر احمد صاحب رضی اللہ تعالیٰ عنہ نے بڑے شوق سے لگوایا تھا، اس میں 117 یا اس سے کچھ زائد قسمیں تھیں اور وہ سارے پابندی تھیں. اگر کوئی یہ کہے کہ میرا پیوند جب تک خاص الخاص یا سمر بھیجتے نہ ہو میں ویسے ہی ٹھیک ہوں، تو اس کی بڑی جہالت ہوگی. اس لیے اگر آج کوئی یہ کہے کہ پہلے خلفاء نہیں رہے جن کے تقدس اور علو مرتبت کا یہ حال تھا کہ اب ہمیں اس خلیفہ کی بیعت کی کیا ضرورت ہے، تو وہ ویسے ہی جاہل ہوگا، کیونکہ وہ خلفاء آپس میں مرتبہ میں ویسی ہی کمی بیشی رکھتے ہیں جیسے انبیاء خدا کے نزدیک کمی بیشی رکھتے ہیں. فرمایا تلک الرسل فضلنا بعضهم على بعض، یہ وہ رسول ہیں جن میں سے ہم نے بعض کو بعض دوسروں پر فضیلت بخشی. بس کوئی یہ نہیں کہہ سکتا کہ پہلے رسول ابراہیم کو تو یہ عظمت تھی اس لیے اس کی بیعت کی گئی، اب میں داؤد کے ہاتھ پر بیعت نہیں کروں گا، اب میں اسماعیل کے ہاتھ پر بیعت نہیں کروں گا، اب میں سلیمان کے ہاتھ پر بیعت نہیں کروں گا. یہ سب جہالت کی باتیں ہیں. وقت کے لحاظ سے جو تمہیں نصیب ہے وہ خلافت ہے، اور خلافت اگر اپنے آپ کو سنوارنے میں पूरी तरह कामयाब ना भी हो सकी हो और दुआओं की कमी की वजह से या अपने नफ्स की निगरानी की वजह से उसमें रखने भी हों, तब भी तुम्हारे लिए वही सबसे पाक नमूना है और उससे पैबंद के सिवा तुम्हारे लिए चारा कोई नहीं। अगर उसके पैबंद से मुंह मोड़ोगे तो दुनिया में कहीं के भी नहीं रहोगे, एक नापाक उखड़े हुए पौधे की तरह तुम्हारी मिसाल हो जाएगी, जिसकी जड़ें एक दफा उखड़ जाएं तो न वो मशरिक का रहता है न वो मगरिब का, हवाएं जिससे चाहें उसे उखाड़ के ले जाते हैं। बस पैबंद लाजिम है और पैबंद बैत लाजिम है। हाँ, तुम्हारा भी फर्ज है कि दुआएं करो कि जिसका जिसके साथ पैबंद बैत करते हो अल्लाह तुम्हें पूरे इखलास और मोहब्बत के साथ उस पैबंद के तकाजे पूरे करने की तौफीक बख्शे, और तुम्हारा भी फर्ज है कि दुआएं करो कि अल्लाह उसको भी तौफीक बख्शे कि वो खुदा की नज़र में जो उसे उससे तकाजे किए जाते हैं वो उनको पूरा करने की तौफीक पाए और अल्लाह ताला दिन ब दिन उसकी हालत बेहतर करता चला जाए, क्योंकि जब उसकी हालत बेहतर होगी तो तुम्हारी भी हालत बेहतर होगी। बस बैत करके इनाद और दुश्मनी और तानो तशनी का ताल्लुक जो है उस अहद बैत को फसख कर देता है। बैत के बाद तुम्हारा भी फर्ज है और उस शख्स का भी फर्ज जिसकी तुम बैत करते हो, जो मुसलसल दुआओं के जरिए ये तौफीक मांगता रहे कि अल्लाह ताला सच्ची तौबा की और तौफीक अता करे, ऐसी मगफरत की तौफीक अता फरमाए जिसका दूसरा नाम हिजरत है, जिसके बाद गुनाहों की अदना जिंदगी की तरफ लौटने का ध्यान तक दिल में कभी ना आए, हमेशा के लिए वो ध्यान वो ताल्लुक दिलों से टूट कर ऐसा नाबूद हो जाए जैसे कभी था ही नहीं। हज़रत खलीफतुल मसीह रज़ी अल्लाह ताला अन्हु को जो हम यकीन करते हैं कि आपको एक सिद्दीकियत का मकाम हासिल था, और हज़रत मसीह मौऊद अलैहिस्सलाम ने बड़ी वजाहत के साथ इस पर रोशनी डाली, उसमें यही हिजरत का मजमून है जो ज़ाहरी तौर पर भी हुई और रूहानी लिहाज से भी ऐसी कामिल हुई कि जिसकी मिसाल हज़रत मसीह मौऊद अलैहिस्सलाम की इस तहरीर में हमें मिलती है। हज़रत खलीफतुल मसीह अव्वल रज़ी अल्लाह ताला अन्हु जब हज़रत मसीह मौऊद अलैहिस्सलाम की खिदमत में हाजिर हुए बैत के बाद, तो ख्याल ये था कि चंद दिन ठहरेंगे, इस्तेफादा करेंगे और फिर वापस चले जाएंगे। इस नीयत से आए, एक घर बना रहे थे, वो अभी आखिरी तकमील के मराहिल को नहीं पहुंचा था, दीवारें कुछ खड़ी थीं कुछ अभी बनी नहीं थीं, कुछ छतें पड़ गईं कुछ नहीं पड़ी थीं, और भी बहुत से काम थे जो अधूरे छोड़ आए थे। इस नीयत से आए कि मैं इमाम से फैज़ हासिल करके वापस जाऊंगा और फिर आऊंगा और फिर जाऊंगा। हज़रत मसीह मौऊद अलैहिस्सलाम से जब वो इजाज़त मांगते थे तो हुज़ूर फरमाते थे कुछ अभी और ठहरें, फिर कुछ अरसे के बाद इजाज़त मांगते थे तो हज़रत मसीह मौऊद अलैहिस्सलाम फरमाते थे अभी कुछ और ठहरे, यहाँ तक कि एक दिन हज़रत मसीह मौऊद अलैहिस्सलाम फरमाया अपने घर पैगाम भेज दें कि आपने अपना ये वतन बना लिया, अब यहीं क्यों हो गए। हज़रत मसीह मौऊद खलीफतुल मसीह अव्वल ने किसी के सवाल के जवाब में यह बयान फरमाया, वो दिन और आज का दिन यानी मौत तक आखिर वक्त तक फिर मुझे उस घर उस वतन का ख्याल तक कभी दिल में नहीं आया, कोई दिल में इशारतन भी हसरत पैदा नहीं हुई कि वो मकान जिसको मैं बना रहा था उसे मुकम्मल तो करवा लूं, कभी दिल में ये वहम तक नहीं गुजरा कि काश मैं देख तो लूं कि वो क्या चीज थी और अब बन के कैसा लगता है। मतलब वो तो मिट गई चीजें, वो सारी यादें महव हो गई, वो मौत के बाद इंसान एक नई दुनिया में आ पहुंचा है। ये वो हिजरत है जो हकीकी और रूहानी हिजरत है, यही वो तौबा है जिसको हज़रत मसीह मौऊद अलैहिस्सलाम मकबूल तौबा करार देते हैं, यही वो अहद बैत है जिसकी तरफ कुरान हमें बुलाता है। बस जब आपको खुदा ताला ने खिलाफत की नेमत अता फरमाई है तो अपने अहद बैत को पूरे खलूस और सच्चाई के साथ कायम रखें और मोहब्बत और दिल की गहराई के ताल्लुक से ये ताल्लुक बांधें और इसकी हिफाजत पर मामूर हो जाएं, क्योंकि हज़रत मसीह मौऊद अलैहिस्सलाम फरमाते हैं अगर तुम्हें अपनी किसी चीज़ की कदर ना हो तो तुम उठा के घर के कोने में फेंक देते हो, मगर जो सबसे ज्यादा कीमती चीज हो, देखो कितनी कितनी हिफाजत के सामान तुम नहीं करते, कैसा कैसा ख्याल करते हो कि इस तरफ से भी खतरा है, उस तरफ से भी खतरा है, हर खतरे की राह बंद करने की कोशिश करते हो। बस ये अहद बैत है जो सब अजीज चीजों से अजीजता है, ये अगर मकबूल हो जाए तो तुम्हारी जिंदगी इस दुनिया की जिंदगी भी मकबूल है और तुम्हारी जिंदगी यानी उस दुनिया की जिंदगी भी मकबूल इलाही होगी, और इससे बेहतर और कोई सौदा नहीं है। बस ए पाकिस्तान से हिजरत करने वालों, तुम जहां कहीं भी हो, जर्मनी में हो या फ्रांस में या हॉलैंड या पोलैंड में या अमेरिका या अफ्रीका या दूसरे ममालिक में हो, याद रखो एक हिजरत तो हो गई और उस हिजरत से जो खुदा ने वादे फरमाए थे वो तुम पूरे कर दिए। तुमने अपनी आंखों के सामने देख लिया उस हिजरत के नतीजे में तुम्हें तंगियां नहीं बल्कि वसतें अता की गई, और खुदा ने एक भी वादा नहीं जो टाल दिया हो, हर वादा हिजरत की बरकतों को तुम्हारे साथ पूरा कर दिया। बस अब पूरी मुस्तैदी के साथ कामिल खलूस के साथ वो हिजरत करो जो हिजरत बदियों के मुल्क से नेकियों के मुल्क की तरफ हिजरत हुआ करती है, लेकिन ये वो हिजरत है जिसके बाद लौट कर जाना नहीं है, जिसके बाद मुड़ कर देखना नहीं कि किन लोगों को, किन बद लोगों से हमने निजात पाई है, किन दोस्तियों को छोड़ा है, किन ताल्लुकात से रूगर्दानी की है, किन अजीज आराम गाहों को हम तर्क करके आए हैं। हज़रत खलीफतुल मसीह अव्वल की मिसाल मैंने इसीलिए पेश की है कि हज़रत मसीह मौऊद अलैहिस्सलाम की इस तहरीर के ऐन मुताबिक ये मिसाल है कि जब छोड़ते हो तो फिर बिल्कुल छोड़ जाओ और भूल जाओ कि तुम कहाँ रहा करते थे, किस दुनिया में बसते थे, वो सब आराम तज कर दो और एक नई जिंदगी में दाखिल हो जाओ। और याद रखो कि जिस खुदा ने दुनियावी हिजरत के नतीजे में अपने किए गए वादे तुम्हारी तवक्कोआत से भी बढ़कर पूरे फरमाए, वो तुम्हारी रूहानी हिजरत को कभी ज़ाया नहीं करेगा। तुम पर मौत नहीं आएगी जब तक तुम्हारा दिल तस्कीन से न भर जाए, जब तक वो सब लज्जतें सैकड़ों गुना ज़्यादा तुम्हें अता ना की जाएं जिन लज्जतों को खुदा की खातिर तुमने छोड़ा है। अल्लाह हमें इसकी तौफीक अता फरमाए। ये हिजरत आप करें तो सब दुनिया आपके साथ हिजरत पर तैयार होगी। यही वो हिजरत है जो इंसानी जिंदगी का आखिरी मकसद है। अल्लाह ताला हमें इसकी तौफीक अता फरमाए। एक ऐलान है, एक बच्चा जिसने सुरख निखर और बुशर्ट पहनी हुई है अपना नाम अजीज महमूद बताता है, वालिद का नाम अब्दुल अजीज और वालिदा का नाम गजाला। कम्युनिकेशन के दफ्तर में ये बच्चा मौजूद है, जिन साहब का है वो फौरी तौर पर कम्युनिकेशन के दफ्तर से रब्ता करें और अपने बच्चे को संभाल लें। الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن محمدا عبده ورسوله عباد الله رحمكم الله إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون اذكروا الله يذكركم وذوقوا يستجب لكم